आपकी राय क्या कहते हैं, आपकी राय क्या कहते हैं, आपकी राय क्या कहते हैं।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله۔ مدنی چینل کے ناظرین پروگرام آپ کی رائے کے ساتھ حاضر ہیں اور ہمارے پروگرام کے فارمیٹ کے مطابق ایک پینل ہمارے ساتھ موجود ہے جسے ہم مختلف رینڈم پکچرز دکھائیں گے اور اللہ نے چاہا تو آج بھی ہمیں اچھی اچھی اپنی رائے سے نوازیں گے، ہم سیکھیں گے ان سے انشاءاللہ، اور گھروں پہ بیٹھ کر آپ بھی اس پکچر کے بارے میں اپنی رائے بنائیں اور ان مبلغین سے تقابل بھی کریں۔ ذرا غور تو کریں کہ کس مبلغ سے آپ کا مزاج اور ذہن ملتا ہے کہ جو رائے آپ نے اپنے دماغ میں بنائی، جو رائے آپ نے اپنے گھر والوں کے ساتھ شیئر کی، ہو سکتا ہے کہ ان چار افراد جو ہمارے ساتھ موجود ہیں ان کی رائے سے وہ میچ کر جائے۔ تو ذرا دیکھتے ہیں کتنی تصویروں پہ کتنی رائے کس مبلغ کے ساتھ آپ کی ملتی ہیں۔ ہمارے ساتھ موجود ہیں مولانا اسد عطاری مدنی صاحب، مولانا عدنان عطاری مدنی صاحب، مولانا فراز عطاری مدنی صاحب اور مولانا عبدالواجد مدنی صاحب موجود ہیں۔ درود پاک کی فضیلت سنتے ہیں۔ نبی پاک صلی اللہ تعالی علیہ وسلم کا ارشاد ہے، جو مجھ پر ایک دن میں 50 مرتبہ درود پاک پڑھے، قیامت کے دن میں اس سے مصافحہ کروں گا، یعنی ہاتھ ملاؤں گا۔ بڑی پیاری فضیلت ہے، قیامت کا ہولناک دن ہوگا، پریشانیوں والا دن ہوگا، اور جسے سرکار دو عالم صلی اللہ علیہ وسلم کا قرب نصیب ہو جائے اور سرکار دو عالم صلی اللہ علیہ وسلم سے ہاتھ ملانا نصیب ہو جائے تو ہمیں تو یہی امید بلکہ یقین ہے کہ اس کا بیڑا پار ہوگا۔ صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ تعالی علیہ وسلم۔ تصاویر کی طرف بڑھیں گے اور پہلی تصویر شامل سلسلہ کر رہے ہیں۔ تصویر دیکھیں جناب، فراز بھائی دکھ رہی ہے، کلیئر ہے؟
جی بالکل۔
چلیں جی، اسد بھائی آپ ہی سے شروعات کرتے ہیں، سب سے پہلے آپ ہی اپنی رائے بھی ارشاد فرمائیں اور اس تصویر سے، تصویر میں کیا نظر آ رہا ہے یہ بھی بیان فرمائیں، اور اس تصویر سے کیا میسج دینا چاہ رہے ہیں آپ وہ بھی بتائیں۔
جی، اس میں جو مجھے محسوس ہو رہا ہے کہ ایک شخص کھڑا ہے، غالباً کوئی صاحب منصب شخص ہے، بادشاہ وغیرہ ہو سکتا ہے، اور چیئر بھی اسی طرح کی ہے جس طرح بادشاہوں کی یا بڑے لوگوں کی ہوتی ہے، اور سامنے ایک کٹا ہوا تنا ہے، اور جو کرسی ہے وہ بھی لکڑی کی ہے، اور اس شخص نے تاج کی جگہ، کیپ کی جگہ پر جو سر پہ رکھی ہوئی ہے جو شے، وہ بھی لکڑی کی ہے۔ تو اس میں بہت ہی خوبصورت پیغام ہے کہ ہر چیز اپنی جگہ پر ہی بھلی محسوس ہوتی ہے۔ درخت کی لکڑی سے اگر کرسی بنائی جائے، چیئر بنائی جائے، تو یہ تو اس کا درست استعمال ہے اور یہ بھلی بھی محسوس ہوگی، اچھی بھی لگے گی، لیکن لکڑی کا تاج یا ٹوپی سر پر پہن لینا، رکھ لینا، اس کو کوئی بھی معقول شخص نہیں سراہے گا اور یہ بے وقوفانہ سا کام ہوگا۔ تو اس تصویر سے ہمیں یہ سیکھنا چاہیے کہ ہر چیز اپنے مقام پر ہی اچھی لگتی ہے، نگینہ انگوٹھی ہی میں بھلا لگتا ہے۔ اسی طرح وہ بات ہو سکتی ہے، وہ چیز ہو سکتی ہے، وہ آپ کا تحفہ ہو سکتا ہے، وہ آپ کی دی ہوئی کوئی بھی شے ہو سکتی ہے، اسی طرح گھر کی سلیقہ مندی ہو سکتی ہے، کس وقت کیا بات کہنی ہے یہ بھی ہو سکتی ہے۔ تو اب یہ ایک بہت بڑا علم ہے کہ کب ہم نے کس چیز کا کتنا اور کس طور پر استعمال کرنا ہے۔ جیسے کچھ لوگ جو ہے وہ جب سفر سے آتے ہیں، خاص طور پر اگر کوئی نیا نیا بیرون ملک سے آئے، تو ہر مثال کے اندر اس کو بیرون ملک نظر آئے گا، ارے بھائی آپ ہو کر آ گئے ہو، بہت اچھی بات ہے، لیکن کیا ہر چیز میں وہاں کی مثال دینا کیا یہ بجا ہوگا؟ تو یہ گفتگو کی ایک ایگزامپل ہو گئی۔ اسی طرح لباس ہے، ہمارا اٹھنا بیٹھنا ہے، ایون کہ ہر شخص کو یہ دیکھنا چاہیے کہ وہ کس طرح کے لوگوں میں بیٹھ رہا ہے۔ ایک صاحب علم شخص آوارہ لوگوں میں کبھی بھی بھلا محسوس نہیں ہو سکتا۔
اللہ،
اسے اپنے علم کی، اپنے منصب کی قدر کرنی چاہیے۔ ہم اپنے بزرگوں کو دیکھتے ہیں، اسلاف کو دیکھتے ہیں، بڑے اس طور پر بڑے چوزی ہوا کرتے تھے کہ مجھے کہاں بیٹھنا ہے، کس سے ملنا ہے اور کتنا ملنا ہے۔ ہاں، عمومی اعتبار سے تبلیغ کے لیے، سکھانے کے لیے، ہر طرح کے شخص سے تعلق رکھنا، سکھانے کی حد تک وہ ایک الگ چیز ہے، لیکن ایک وہ صحبت کہ جو آپ کی صحبت کہلائے، جو اپنی آپ کی کمپنی کہلائے، اگر وہ آپ کے منصب اور آپ کے علم اور آپ کی پرسنالٹی کے موافق نہیں، تو اس کی مثال بھی ایسی ہی ہے جیسا کہ اس شخص نے لکڑی کا تاج اپنے سر پر رکھا ہوا ہے۔ تو اللہ پاک ہم سب کو یہ توفیق دے، یہ سمجھ دے، یہ علم دے، یہ نالج دے، یہ فہم و فراست عطا فرمائے کہ مجھے کب کہاں نظر آنا چاہیے اور کس طرح سے نظر آنا چاہیے۔
ٹھیک، اسد بھائی بات کر رہے تھے کہ ہر چیز، چاہے وہ شے ہو چاہے کوئی بھی چیز ہو، اسد بھائی میرا ذہن گیا، ایڈریس بھی آپ نے ادھر ایڈریس کیا کہ وہ تاج پہنا ہوا ہے۔ ہم جب اسکول سے آتے تھے، اسکول لائف میں، کراچی میں آپ کو پتہ ہے ٹھنڈ جو ہے نا وہ بس چند دنوں کی مہمان ہوتی ہے، باقی گرم رہتا ہوں عمومی طور پہ۔ تو ایک صاحب کو میں دیکھتا تھا، وہ تھری پیس سوٹ، کبھی ٹائی لگائے ہوئے، کبھی بو لگائے ہوئے، کبھی رومال، اور نہ وہ اسٹاپ پہ کھڑے ہو کے سگریٹ پی رہے ہوتے تھے۔ تو مجھے بڑی حیرت ہوتی تھی کہ اتنا ویل ڈریس بندہ ہے تو یہ اسٹاپ پہ کھڑا ہوا کس چیز کے انتظار میں ہوتا۔ تو اس وقت تو بس ہم دیکھتے تھے، اور کیونکہ بچپن تھا تو ہم اسے فیسینیٹ کر رہے ہوتے تھے بڑا، لیکن پھر جب تھوڑا شعور ہوا تو پتہ چلا کہ ان کا دماغی توازن درست نہیں ہے۔ اچھا، اور اسی بنا پر وہ جون جولائی کی سخت گرمیوں میں بھی تھری پیس سوٹ پہن کر گلیوں کی چکر لگایا کرتے تھے۔ آج بھی اتفاق سے مجھے یاد بھی یوں آیا کہ ابھی کل پرسوں بھی ان کو دیکھا تو وہ اسی حال میں تھے تھری پیس میں۔ تو بہرحال نہ ہر ڈریس ہر جگہ کے لیے ہے اور نہ ہر فرد ہر جگہ کے لیے، تو یہ بھی دیکھ لیں آپ مس فٹ نہ ہوں، اللہ پاک ہمیں سمجھنے کی توفیق عطا فرمائے۔ جی عدنان بھائی،
مہروز بھائی، اس تصویر میں
آپ چونک گئے،
جی
آپ چونکے ہیں نا،
جی
تصویر میں ایسا کھوئے ہوئے تھے آپ، تو اب وہ کیا نکالا آپ نے تصویر میں سے؟
میں دو
تاج میں سے ہیرا تو نہیں نکالا؟
نہیں، تاج میں سے ہیرے اس لیے نہیں نکل سکتے کہ وہ تاج جو ہے وہ کاٹھ کا تاج ہے، لکڑی کا تاج ہے،
جی
تو اس میں سے لکڑیاں تو نکل سکتی ہیں، اس سے ہیرے جواہرات نہیں نکل سکتے۔ دو طرح سے اس پر جو ہے وہ غور کیا جا سکتا ہے اور پیغام لیا جا سکتا ہے۔ ایک تو یہ کہ بعض اوقات وہ افراد جو لو طبقے سے جن کا تعلق ہوتا ہے، خود وہ بڑے محنتی اور مشقت برداشت کرنے والے ہوتے ہیں، لیکن بہت سارے لوگوں کو وہ زمانے کا بادشاہ بنا دیتے ہیں، انہیں تخت فراہم کر دیتے ہیں۔ اس کی مثال ایک پرائمری اسکول میں پڑھانے والے استاد سے لی جا سکتی ہے۔ وہ ایک بچے کو پڑھاتا ہے اور آگے چل کے وہ کسی بڑے عہدے، مقام، مرتبے اور منصب تک پہنچ جاتا ہے، اگرچہ وہ پہلا شخص جس نے اس کی تربیت کی تھی، بعض اوقات وہ اس کا والد بھی ہو سکتا ہے، گھر کے اعتبار سے وہ اتنا پڑھا لکھا نہیں تھا، لیکن اپنی اولاد کے ساتھ مخلص ہے، اپنے کام کے ساتھ مخلص ہے، تو وہ پھر زمانے میں لوگوں کو، بادشاہوں کو کرسیاں اور تخت و تاج بنا کے دینے کا ذریعہ اور سبب بنتا ہے۔ خود اگرچہ وہ ویسی ہی زندگی گزار رہا ہوتا ہے، لیکن لوگوں کو ان کی منزل تک یا لوگوں کو کامیابی کے سفر وہ طے کرواتا ہے۔ جیسے یہ شخص ہے، ظاہری طور پر دیکھیں آپ، نہ اس کے پاس جوتے ہیں، نہ اچھا لباس ہے، لیکن اللہ کریم نے اسے ہنر عطا فرمایا ہے اور یہ بادشاہ کے بیٹھنے کے لیے کرسی بنا رہا ہے۔ تو یوں جو اس طرح کے افراد ہوتے ہیں، انہیں ڈی گریڈ کرنے کے بجائے ان کے فن کی اور ان کے کام کی قدر کرنی چاہیے اور انہیں رسپیکٹ دینی چاہیے کہ یہ معاشرے میں بہت سارے لوگوں کے آگے بڑھ جانے کا ذریعہ اور سبب ہے۔ اور پھر جب کوئی بندہ اس مقام، مرتبے، منصب تک پہنچ جائے تو اپنے ان محسنین کو یاد رکھے۔ جیسے کوئی شخص ملک کا صدر، وزیر اعظم بن گیا، تو اسے وہ یاد رکھنا چاہیے، وہ استاد جس نے مجھے پہلی کلاس میں یا پہلی مرتبہ جس نے تربیت کی اور اچھے انداز میں۔ ظاہر سی بات ہے کہ یہ اخروی اعتبار سے بھی غور کیا جا سکتا ہے۔ ایک شخص ہے، اس کے والدین نے استاد کے سپرد کر دیا اس کو، اور استاد نے محنت مشقت کے ساتھ پڑھایا، اس کو عالم دین بنایا، مفتی اسلام بنایا، اچھے جو ہے مقام اور مرتبے تک پہنچایا، تو اپنے وہ محسنین انہیں ہمیشہ یاد رکھنا چاہیے۔ اس پکچر سے بھی ہمیں یہ درس سیکھنے کو ملتا ہے۔
واہ جی واہ، خود ٹاٹ نشین ہوتے ہیں لیکن لوگوں کو جو ہے اوج سریا پر پہنچا دیتے ہیں۔ فراز بھائی کیا ارشاد فرمائیں گے؟
اس تصویر کو دیکھ کر ایک چیز جو میں سمجھا ہوں وہ یہ ہے کہ انسان کے پاس جو ذرائع ہیں، جو اس کے پاس فیسلٹیز ہیں، اس کو وہ اویل کرے۔ اگر وہ صرف دوسروں کو ہی دیکھتا رہے اور جو اللہ نے اس کو دیا ہے اگر وہ اس پر نظر نہ کرے اور اس سے فائدہ نہ اٹھائے، تو وہ ہمیشہ اسی مقام پر رہے گا۔ وہ اپنی ایبلٹیز کو بروئے کار لا کر، اویل کر کر آگے نہیں بڑھ سکے گا۔ بعض لوگ ہوتے ہیں وہ دوسروں کو ہی دیکھتے رہتے ہیں، لیکن ان کے پاس بھی بہت کچھ ہوتا ہے، वो उसी को इस्तेमाल करके अपनी सल्तनत बना सकते हैं, अपनी इमारत खड़ी कर सकते हैं। वो दूसरों को ही देखते रहते हैं कि यार वो इतने बड़े मकाम पर पहुंच गया, ठीक है उसके पास हो सकता है कि मुख्तलिफ ज़राए हों, लेकिन जो अल्लाह ने आपको दिया है अगर आप इस फील्ड में और अपनी एबिलिटी के मुताबिक कोशिश करेंगे तो आप हो सकता है कि उससे भी आगे निकल जाएं। और यहाँ ये भी चीज़ समझ में आती है कि जब बंदा अपने पास मौजूद चीज़ों को बरोएकार लाता है तो वो मेहनती भी हो जाता है और वो खुशामद से बच जाता है। बाद अवकात लोग किसी मकाम को पाने के लिए खुशामदी बन जाते हैं और दूसरों की चीजों पर ही नजर रखते हैं कि यार मुझे इसके जरिए से कोई मनसब मिल जाए, कोई मकाम मिल जाए।
सलाहियतों के बजाय खुशामद पर भरोसा कर रहे होते हैं,
दूसरों पर भरोसा कर रहे होते हैं, लेकिन अगर वो अपनी सलाहियतों पर भरोसा करें तो वो हो सकता है कि उससे ज्यादा आगे निकल जाए और कम वक्त में आगे निकल जाए।
जैसे एक बात है, आपने बड़ी संजीदा बात की है लेकिन वैसे समझने के लिए कर रहा हूँ, खुशामद भी तो एक सलाहियत है,
मनफी सलाहियत है।
सुभान अल्लाह, क्या बात है, एक ही लफ्ज में आपने जो है वो बोल्ड कर दिया है। हज़रत बात कर रहे थे इसके हवाले से, एक उसूल बयान किया जाता है कि अवेलेबल रिसोर्सेज का जो है वो एफिशिएंसी से अगर उसको इस्तेमाल किया जाए तो उनसे हासिल होने वाला जो रिज़ल्ट होता है वो बताता है कि मैनेजमेंट के हवाले से और लीडरशिप के हवाले से आप कितना फ्रूटफुल नतीजा दे सकते हैं। सारी चीज़ें दस्तियाब हों और फिर आप कोई काम करें तो हो ही जाना है, लेकिन अगर चीज़ों की कमी हो, वसाइल की कमी हो और उसके बावजूद आप अचीवमेंट कर लें तो ये आपका बहुत बड़ा सक्सेस होता है, बहुत बड़ी कामयाबी होती है। तो हम सब अपने अतराफ में देखें तो ऐसा शायद ही कोई शख्स नज़र आएगा जिसके पास कुछ भी ना हो, सबके पास कोई ना कोई रिसोर्सेज हैं, तो उनको अवेल करें और एफिशिएंसी के साथ उनको बरतें। अल्लाह ने चाहा तो कामयाबी आपके कदम चूमेगी। अब्दुल वाजिद भाई, आपने भी इसमें यही पाया है तस्वीर में या कुछ और भी पाया है?
जी, मैं इस तस्वीर को अगर एक जुमले में बयान करूं तो पंजाब वाले लोग कहते हैं अकल नहीं तो मौजा ही मौजा, कि जब आपके पास अकल नहीं है तो आपकी ज़िंदगी बड़ी सहूलत से गुजरती है। आप इस तस्वीर को देखें।
नहीं तो अब हम क्या करें, हम अकल की तमन्ना करें कि बेवकूफ़ी की?
जी, अज़राए तफन्नुन कहा जाता है कि जो बेवकूफ़ आदमी होता है ना उसको कोई फिक्र नहीं होती और वो बेफिक्रा होता है,
गड़े में गिरने तक बेफिक्र ही रहता है।
ठीक है, तो आप ये देखें कि ये साहब जिस चीज़ को अपनी सल्तनत समझ रहे हैं और जो इनकी बादशाहत है वो सिर्फ चंद फिट का एक जजीरा है, जिस जजीरे का क़याम पानी के बीच में नामुमकिन था कि अगर इस पर दरख्त ना होता तो इस जजीरे ने कायम नहीं रहना था। एक साइंटिफिक फैक्ट होता है कि पानी जब ज़मीन से मस होता है तो पानी उस ज़मीन को काटता है, जिसको इंग्लिश में कहा जाता है लैंड इरोजन, यानी जो दरिया के किनारे होते हैं ना
जी,
अगर वो दरिया मुसलसल पानी उसमें बहता रहे तो वो दरिया वसी से वसी तर होता चला जाता है, तो उस दरिया को मजीद वसी होने से और जो काबिले ज़रात ज़मीन है उसको निगलने से बचाने के लिए क्या किया जाता है कि उसके किनारे पे दरख्त लगाए जाते हैं। तो वो दरख्त जो है ज़मीन के कटाव को रोकते हैं और वो ज़मीन जो है वो काबिले ज़रात रहती है, इंसानों की दस्तरस में रहती है और इंसान जो है उस ज़मीन से ज़रात को उगा के बेनिफिट लेते हैं। तो ये साहब जिस जजीरे पर रह रहे हैं उस जजीरे का जो बका थी वो इस दरख्त की मरहूने मिन्नत थी, तो इन्होंने उस दरख्त को काट दिया है। अब आप देखिएगा कि चंद दिन के बाद ये जजीरा नहीं रहेगा और मौसूफ की जो सल्तनत है ये पानी की नज़र हो जाएगी और ये जजीरा भी डूब जाएगा और ये साहब भी डूब जाएंगे। तो बाज़ औक़ात हम ज़िंदगी में जिस चीज़ को तामीर समझ कर रहे होते हैं हकीकत में वो तखरीब होती है। जिस चीज़ के बारे में हमारा ये गुमान होता है कि ये चीज़ हमें बेनिफिट देने वाली है हकीकत में वो नुकसान देती है, यानी डिसीजन मेकिंग में हम कोई ऐसी गलती कर जाते हैं कि जो हमारे लिए तबाहकुन साबित होती। फॉर एग्ज़ाम्पल, इस महंगाई के दौर में आप अपनी इकोनॉमिकल स्ट्रेटजी को ऐसे अपनाएं कि आप अपनी आमदनी का एक हिस्सा सेविंग्स में रखें, कमेटी की सूरत में, बीसी की सूरत में, और एक हिस्से को आप खर्च करें वो आपके रनिंग एक्सपेंसेस में हो, और जो माशाल्लाह अल्लाह ताला ने जिनको दिया है वो तो एक एमरजेंसी फंड भी बना के रखें कि एमरजेंसी की सूरत में वो रकम उनके काम आए।
ये एक फाइनेंशियल या इकोनॉमिकल स्ट्रेटजी होती है, हर आदमी इसको फॉलो नहीं कर सकता, लेकिन ये एक आइडियल चीज़ होती है। तो अब बहुत से लोग ऐसे होते हैं जो एमरजेंसी फंड्स भी खा जाते हैं, सेविंग्स भी उड़ा जाते हैं, और फिर जब उन पर कोई मुश्किल वक्त आता है तो वो अपने आप को बड़ी परेशानी में देख रहे होते हैं। ये वो लोग होते हैं कि जिनको अल्लाह ने आमदनी तो इतनी दी है कि उनका अच्छा गुजारा हो रहा है, लेकिन वो अपनी चादर से आगे पांव फैलाते हैं। अल्लाह के बंदे, तुम बजाय हर हफ्ते होटल्स पर जाकर खाने के, उस पैसे को बचा लो और उसको बुरे वक्त के लिए संभाल कर रखो। या इसी तरह से आप अपने लिविंग स्टैंडर्ड को थोड़ा सा पीछे करके, थोड़ा सा कॉम्प्रोमाइज़ करके कुछ सेविंग्स कर लीजिए कि अल्लाह ना करे आपको, आपके बच्चों को कोई मेडिकल इमरजेंसी हो तो वो सेविंग्स आपके काम आए। अच्छा, इसकी एक और मिसाल ऐसी होती है कि बाज़ लोग होते हैं वो अपनी बच्चों की तरबियत में जो है कंप्रोमाइज कर जाते हैं। जब वो को बुरा काम करते हैं तो उस पे उनको रोकते टोकते नहीं, बच्चा ही तो है, नाच ही रहा है तो क्या हुआ, गा ही रहा है तो क्या हुआ, तो अब वो इसको एक एंजॉयमेंट ले रहे होते हैं। लेकिन यही बुरी आदतें आगे जाकर उनके किरदार में दीगर बहुत सी बुराइयों को जन्म देती हैं। तो प्लेजर ऑफ टुडे कैन बिकम अ सोर्स ऑफ एग्नी फॉर टुमारो। आज की एंजॉयमेंट कल जाकर एक नासूर में तब्दील हो सकती है। तो आप जिसे तामीर समझ रहे हैं वो तखरीब भी हो सकती है।
ठीक, और जाहिर सी बात इसमें भी अब्दुल वाजिब एतदाल की ज़रूरत होगी। ऐसा ही ना हो कि फ्यूचर की जो है ना प्लानिंग करते करते अपना आज जो है वो ऐसा फरामोश कर दें कि वही बुरा लगने लगे और उससे नफरत हो जाए और इंसान जो है वो नाउमीदी के समंदर में गर्क हो जाए। तो एतदाल में रहें हर चीज़ के अंदर, अल्लाह पाक हमें एतदाल अपनाने की तौफीक अता फरमाए। और मैं अपने तौर पे तो समझता हूँ कि ये एक ऐसी सिफत है कि जो बहुत प्रैक्टिस के बाद आपको आती है। असल में एतदाल, मॉडरेशन जो है किसी भी चीज़ में हो, चाहे गुफ्तगू में हो, चाहे उठने बैठने के आदाब में हो, चाहे दुनियादारी में हो, चाहे कमाने में हो, इन सारी चीज़ों में एतदाल एक ऐसी चीज़ है जिसकी आपको डे बाई डे प्रैक्टिस करना पड़ेगी। अपना जायज़ा लेना पड़ेगा कि कहीं यहाँ मैंने हद तो क्रॉस नहीं की, इसके अलावा कौन से ऑप्शन थे, कौन सी ऐसी राहें थी जिस पर रहकर मैं कवर अप कर सकता था। तो ये सारी चीज़ें बहरहाल आपको देखनी होगी। इसी के साथ बढ़ेंगे अगली पिक्चर की तरफ और मुबल्लिगीन को भी दिखाते हैं, आपको भी दिखाते हैं। जी जनाब, ठीक है जी, पिक्चर नज़र आ गई है। कुछ हो रहा है इसके अंदर, और ये जो हो रहा है
क्या हो रहा है वैसे?
ये मेरा ख्याल है, ये जो है ना, ये क्या कहना चाहिए, मुख्तलिफ खित्तों में मुख्तलिफ नाम,
रोबोट टाइप लग रहा है।
जी, रोबोट ही है।
अच्छा जी,
और ये रोबोट जो कुछ कर रहा है उसी का पूछ रहे ना आप, क्या हो रहा है?
जी जी, ये जो तो, कुछ भी है पिक्चर में बताया
इसको, मेरा ख्याल है इलाकाई तौर पे ना हर कोई शायद अलग नाम देता हो।
जी, तो, ये गेम है।
जी, गेम है ये, हमारे यहाँ इसे पहलदूज कहा जाता था। असद भाई, आपके यहाँ क्या कहा जाता था, कुछ पता है कि नहीं?
स्टापू टाइप कोई चीज है।
ठीक है, आप
हाँ, ये स्टापू स्टापू इस तरह करके जो है वो उसको खा रहा है।
फराज भाई, आप
लंगड़ी वाला याद आ रहा है?
लंगड़ी वाला भी कहते हैं।
अच्छा, अब्दुल वाजिद, आप?
हाँ जी, ये स्टापू है, आप उस स्टापू कहते हैं।
ठीक है, यादें तो चले सबकी ताजा हो गई, और मदनी चैनल के उस तरफ जो बच्चे बैठे हुए हो सकता है वो सोच रहे हो ये मैच्योर लोग बैठकर क्या बातें कर रहे हैं और किस चीज का नाम ले रहे हैं।
30 साल से ज्यादा उम्र वाले बच्चे हैं वो ज्यादा समझ रहे हैं।
जी, 30 साल से बड़ी उम्र के बच्चे या फिर आपके वालदेन, वो बड़े अच्छे तरीके से समझ रहे हैं, आपको पता ही नहीं है, वो आपके साथ बैठे बैठे अपने बचपन में चले गए। चलें जी, आपको बचपन से निकालते हैं और मुबल्लिगीन की तरफ लेकर चलते हैं। जब ये नसीहत भरे फूल आपको देंगे ना, तो ये सब आप पहल दूज और स्टापू शापू जो भी कहते हैं इसे अपनी अपनी जबान में सब भूल जाएंगे। चलें जी, आ जाइए। फराज भाई, क्या इरशाद फरमाएंगे?
मैं जो इसको देख कर समझ पा रहा हूँ वो ये कि अगरचे ये निशान तो एक गेम का बना हुआ है, लेकिन अगर इसको हम थोड़े और पहलू में अपनी राय के हिसाब से अगर मैं बात करूँ तो एक रोबोट बना हुआ है और बच्चा जो है ना उसको हैंडल कर रहा है, या उसको उसके फंक्शन उसके पास मौजूद हैं और वो अपने हिसाब से रोबोट को चला रहा है। अब इसकी भी फिर मुख्तलिफ डायमेंशन हैं, लेकिन मैं आज के यूनिक आप कह लें इन्वेंशन के बारे में तवज्जो दिलाना चाहूँगा कि चीज़ करीब में पड़ी हुई है लेकिन वो बच्चा खुद उठकर नहीं जा रहा उसकी तरफ, एक दरमियान में एक पत्थर पड़ा हुआ है। हम गेम से हटकर बात करते हैं کہ وہ چاہتا تو وہ اس کو اٹھا بھی سکتا تھا خود جا کر, لیکن وہ اپنے پارٹ آف باڈی کو یوز نہیں کر رہا بلکہ وہ اپنے اس کام کو ایک روبوٹ کے ذریعے سے کروانا چاہتا ہے. آج کے دور میں اگر ہم اے آئی کی طرف جائیں تو اگرچہ اس کے بینیفٹس بہت زیادہ ہوں گے, اس سے انکار نہیں ہے, لیکن میری رائے یہ ہے کہ اس سے بندے کی ذہنی صلاحیت جو ہے نا وہ کم سے کم تر ہوتی چلی جا رہی ہے. بہت سارے وہ کام ایسے ہیں کہ جس کو بندہ اگر اپنے ذہن سے کرنا چاہے تو اس کی ذہنی صلاحیت جو ہے وہ بڑھتی ہے, چہ جائے کہ اگر آپ اس کو صرف ایک ٹائپ کر کے اس کا سارا رزلٹ اپنی اسکرین کے سامنے دیکھیں تو ظاہر ہے آپ کی عقل کیا استعمال ہوئی. ٹھیک ہے, اس میں بھی پھر یہ ایک پورا ٹاپک ہے, لیکن جنرلی جو آج کے اسٹوڈنٹس اس کو یوز کرتے ہیں, یہاں تک کہ اسکول میں بھی بعض اوقات یہ ذہن دیا جاتا ہے کہ آپ اے آئی سے کر کے آ جائیں, آپ فلاں اپلیکیشن سے یوز کر کے آ جائیں, اس سے کیا ہوتا ہے, بلکہ گھروں میں بھی ہم دیکھ رہے ہوتے ہیں بعض اوقات بچے کہتے ہیں کہ آپ ہمیں جو ہے وہ فلاں اپلیکیشن سے نکال دیں, فلاں اے آئی ٹول کو یوز کر کے آپ ہمیں نکال دیں, ہم اس کو کاپی پیسٹ کر لیں گے. ظاہر ہے کہ اس سے بندے کی ذہنی صلاحیت میں کمزوری ہوتی ہے, اور اگر ہم اسی انداز میں چلتے رہے تو آگے چل کر بعض صلاحیت افراد کی ٹھیک ٹھاک کمی ہو سکتی ہے. تو ٹھیک ہے, جو انسٹرومنٹس ہیں, جو فیسلٹیز ہیں, ان کو اپنے طور پر استعمال کرنا چاہیے, لیکن عقل اور دماغ بھی ایک مشین کی مانند ہے, جس کو جتنا اس کو چلائیں گے اتنا آپ کا دماغ جو ہے وہ تیز کام کرے گا. اس کو آپ بالکل خالی نہ چھوڑ دیں, اس کا بھی استعمال کریں, بلکہ اے آئی اور اس طرح کے ٹولز کو بھی عقل کے اوپر پرکھتے ہوئے ہی استعمال کریں. بعض اوقات ظاہر ہے یہ بھی روبوٹک چیزیں ہوتی ہیں, اس میں بھی مسٹیکس ہم نے خود اپنی آنکھوں سے دیکھی ہے. بلکہ ابھی حال میں امیر علیہ سنت کی بارگاہ میں حاضری ہوئی تھی, تو وہ سوشل میڈیا کا ایک سلسلہ چل رہا تھا, تو اس میں ہوسٹ نے امیر علیہ سنت کی بارگاہ میں یہی عرض کیا کہ میں نے اس میں نعت کے کلمات لکھے تو کچھ اس کے اندر چینجنگز تھی, جو اصل جو الفاظ تھے شعر کے یا مصرے کے بھی آئے نہیں, اس نے وہ نہیں دکھایا, بلکہ اس نے اپنے حساب سے نالج لے کر مجھے دے دی. حالانکہ میں اس ان اشعار کو یاد تھے مجھے, جب میں نے پڑھا تو اس کے اندر مسٹیکس تھی. تو ظاہر ہے کہ بندہ اپنی ذہنی صلاحیت کو بھی استعمال کرے تاکہ وہ اچھے نتیجے تک پہنچ سکے.
ٹھیک ہے جی, ایک پیغام آ گیا کہ بعض اوقات جو پریکٹس ہوتی ہے آپ کی مختلف چیزوں میں جو انوالو ہونا ہوتا ہے, وہ آپ کے عقل کو, آپ کے شعور کو, آپ کے فیصلہ کرنے کی صلاحیتوں کو اور بہت ساری دیگر صلاحیتوں کو بڑھاتا ہے, چمکاتا ہے, پالش کرتا ہے. تو ایسا نہ ہو کہ ساری چیزیں بیٹھے بیٹھے تو ہو جائیں لیکن باقی جو ہے نا وہ پالش ختم ہو جائے. تو بہرحال جی, عدنان بھائی آپ کیا دیکھ رہے ہیں؟
مہروز بھائی, دو مختلف ادوار کی بات ہے اس کے اندر. ایک یوں کہہ لیں کہ وہ زمانہ جس کے اندر جسمانی ورزش جسے کہا جاتا ہے, وہ آدمی اپنے جسم کو حرکت دیتا ہے, چلتا ہے, پھرتا ہے, اس طرح کی گیمز اپنے آپ کو توانا کر رکھنے کے لیے, صحت مند رکھنے کے لیے, جیسے کھانے کے بعد جو ہے واک کرنا ہے یا ویسے صبح جو ہے تازہ ہوا کے لیے چلے جانا, اس طرح کی ایکٹیویٹیز آپ کی صحت کے لیے اچھی ہیں. اور اگر آپ بچے کو صرف اور صرف گیجٹس کا جو ہے وہ استعمال سکھا دیں گے, جیسے وہ بچہ بڑے انہماک کے ساتھ موبائل یوز کر رہا ہے, اور یہ ظاہر سی بات ہے اب فی زمانہ یہ کوئی ڈھکی چھپی بات نہیں ہے کہ ان چیزوں کا زیادہ استعمال وہ بچوں کی صحت, نگاہ اور جسمانی جو ان کی ذہنی جو کیفیت ہے اس کو وہ ڈیمیج کر رہا ہے. تو اگر آپ چاہتے ہیں کہ آپ کے بچے صحت مند رہیں تو ان میں اعتدال رکھیں, وہ صرف بستر یا کرسی کے ہی نہ ہو کر رہ جائیں کہ آپ سے موبائل لے لیا اور اب آپ کو بھی پرواہ نہیں, اور گھنٹوں بچہ وہیں بیٹھا ہوا اور اسے ٹک ٹکی باندھے بغیر پلک جھپکے دیکھ رہا ہے, جس سے اس کی جو ہے وہ نظر وہ بھی کمزور ہو رہی ہے اور جو ذہنی صلاحیت ہے بعض اوقات وہ بھی, جیسے اس بچے کے بال جو ہے وہ بکھرے ہوئے ہیں, پھر آدمی ذہنی مریض بھی بن جاتا ہے جب وہ ایک ہی چیز کے اندر اتنے انہماک کے ساتھ یوں گیمز, جیسے مثال کے طور پر مار دھاڑ والی گیمز دیکھ رہا ہے بچہ, تو اس کے اندر ایک جنون کی کیفیت پیدا ہو جاتی ہے. جب وہ مارتے مارتے ہی دیکھتا ہے تو پھر اب وہ گھر کے اندر کیا ہوگا, چھوٹے بھائی کے ساتھ بھی اس کی وہی کیفیت ہوگی, بہن کو بھی مار رہا ہے, بھائی کو بھی پیٹ رہا ہے.
یہ واقعات تو رپورٹ ہوئے اور نیوز میں آئے باقاعدہ.
تو آپ اپنے بچوں کو یوں مختلف چیزیں, ایسی ایکٹیویٹیز کرائیں جس کے اندر اس کی جو ذہنی کیفیت ہے, صلاحیت ہے, اس کے اندر بھی اضافہ ہو, اور جو اس کی فزیکل جو کنڈیشن ہے, جو اس کی بدن کی جو اس کی وہ ہے نشو نما ہے, اس کے لیے وہ بہتر ہو, تو ایسا طریقہ کار اختیار کیا جائے. اور اس کے اندر جو ہے وہ اسی طرح کی کیفیت ہے. اگر آپ گاؤں کی زندگی پر ایک نظر دوڑائیں تو وہاں لوگ آپ کو شہروں کی بنسبت صبح جلدی اٹھنے والے اور اپنے کام کاج کو جلد نمٹا لینے والے, بالخصوص کسان اور اس طرح کے جو افراد ہوتے ہیں وہ ان کے اندر کیا ہے, اپنے آپ کو وہ ایکٹیو رکھتے ہیں, کام محنت مشقت والا ہے, چلنے پھرنے کا بھی ہے, مطلب یوں کہہ لیں کلو میٹر دو کلو میٹر سفر کر جانا, پیدل چلنا یہ ان کے لیے ایزی ہوتا ہے, اتنا مشکل نہیں ہوتا بنسبت ایسے آدمی کے جو چلنے پھرنے سے کتراتا ہے. تو ہمیں اپنی صحت کا بھی خیال رکھنا چاہیے, ذہنی صحت بھی اور جو جسمانی صحت ہے اس کا بھی خیال رکھنا چاہیے, اور اپنے بچوں کی صحت کا بھی خیال.
ٹھیک ہے اسد بھائی, کیا ارشاد فرمائیں گے؟
اس میں ایک پیغام یہ ہے کہ چاہے ہم کتنی ہی ترقی کرتے چلے جائیں لیکن جو کسی بھی چیز کی ایک بنیاد ہوتی ہے, بیس ہوتی ہے, وہ بہرحال باقی رہتی ہے. آج کے زمانے میں بھی بہت ساری انوویشنز ہیں, بہت ساری نئی چیزیں ہیں, لیکن ان کی جو بنیاد ہے وہ کہیں نیچر کے قریب تھی, کہیں کوئی ایک پرانی چیز تھی جس پر انسان نے آگے ترقی کی, لیکن اپنی اصل کے ساتھ اس کا تعلق بہرحال کسی نہ کسی طریقے سے رہتا ہے. گیمز میں جیسے اس کے اندر دیکھ رہے ہیں ہم, اگرچہ یہ جدید زمانے کا بچہ ایک روبوٹک گیم جو ہے وہ کھیل رہا ہے, ویڈیو گیم بھی ہو سکتی ہے یہ, لیکن وہ جو کھیل رہا ہے اس کے پیچھے ایک فزیکل ایکٹیویٹی ہے جس کو ہم اس کی بنیاد کہہ سکتے ہیں. تو بہت کم ایسا ہوتا ہے کہ کوئی اتنا زیادہ انوویٹیو ہو جائے کہ وہ کوئی نئی چیز ہی بنانے میں کامیاب ہو جائے, ورنہ تقریباً جتنی بھی جدت پسندی ہے اس کے پیچھے کہیں نہ کہیں ایک بنیاد, ایک فطرت, ایک نیچر ہوا کرتی ہے. اور جو چیز بھی کسی بیس کے ساتھ آگے بڑھے گی وہ مضبوط کہلائے گی, زیادہ توانا ہوگی, اور جو چیز اس کے برعکس ہوگی تو اس کے لیے جو انگلش کا لفظ استعمال ہوتا ہے وہی اس پیغام کو بھی واضح کرتا ہے کہ دیٹ از بیس لیس, یعنی ایک ایسی چیز کے جو بغیر بنیاد کے ہے, تو وہ جو بیس لیس جو چیز ہے تو اس کی زیادہ عمر نہیں ہوتی, زیادہ ایج نہیں ہوتی. تو ہمیں چاہیے کہ کوئی بھی ہم نیا کام کریں لیکن ہمیں اپنے روٹس کو اور اپنی بیسس کو اپنے دل و دماغ میں ضرور رکھنا چاہیے. دیئر شوڈ بی کنیکٹیویٹی ود یور اینسیسٹرز.
ٹھیک ہے جی, اسد بھائی نے بڑی تفصیل سے, بڑی سنجیدگی سے, بڑا گہرائی کے ساتھ تصویر کا اپنا جو رائے ہے وہ پیش کی ہے. عبد الواجد بھائی کی طرف چلتے ہیں. عبد الواجد بھائی, آپ نے گیم کھیلا ہے ویسے؟
جی بہت کھیلا ہے بچپن میں.
تو جیتتے تو پھر آپ ہی ہوں گے.
یہ نہیں کہہ سکتا میں.
چلیں
جی ہاں جی. تو یہ یعنی میری سمجھ میں جو مہروز بھائی آ رہا ہے وہ یہ ہے کہ جو بچہ ہے اس کے پاس اس ریموٹ کا کنٹرول ہے, وہ اس کو کنٹرول کر رہا ہے. تو اب اس میں یہ ہے کہ حقیقتاً جو روبوٹ وغیرہ ہیں ان کی وجہ کھیلنے کے لیے نہیں ہوئی, مطلب کہ ان کو جو بنایا گیا اس لیے نہیں بنایا گیا کہ وہ کھیلے, لیکن یہ بچہ ان کو کھلا رہا ہے. تو بچہ جو ہے وہ پوری انسانیت کی نمائندگی گویا کہ کر رہا ہے, کہ انسان جو ہے اس کی ایک عجیب سی فطرت ہے کہ وہ پہلے کسی چیز کو اپنی سہولت کے لیے ایجاد کرتا ہے, پھر وہی سہولت اس کے لیے سہانے روح بن جاتی ہے, مصیبت بن جاتی ہے. پھر وہ دوبارہ جو سہولت سے پہلے کی کیفیت تھی اس میں جانا چاہتا ہے. اب جیسے دیکھیں شہر ہیں, لوگ شہروں میں آتے ہیں رہتے ہیں, اب آپ شہر والوں سے پوچھیں وہ کہیں گے جی ہم نے تو گاؤں میں جانا ہے, وہاں ہم نے جا کے درخت دیکھنے ہیں, ہریالی دیکھنی ہے, وہاں لائف کتنی سادہ ہوتی ہے یہ دیکھنی ہے. لوگوں نے بڑی بڑی بلڈنگز بنائی, اسکائی اسکیپرز بنائے, کانکریٹ کے پہاڑ کھڑے کر لیے, اب وہ فلیٹوں میں رہ رہ کر تنگ آ گئے, تو کہہ رہے ہیں یار وہ کچے مکان ہی اچھے تھے کہ جس میں گرمی جو ہے وہ ٹھنڈک میں تبدیل ہو جاتی تھی, اور جب سردی آتی تھی تو وہ کچے مکانات جو ہے نا وہ گرم ہو جاتے تھے. اسی طریقے سے پائپوں سے پانی لینے والے اب کہتے ہیں نہیں یار ڈائریکٹ دریا سے, کنویں سے, یا جو نل ہوتا ہے, ہینڈ پمپ ہوتا ہے, وہی اچھا ہوتا ہے. اس
فطرت کے قریب جانا چاہتے ہیں,
فطرت کے قریب جانا چاہتے ہیں. تو یہ ایک انسانی فطرت ہے کہ جو اس کے ہاتھ میں چیز ہوتی ہے نا وہ اس سے اس کا دل بھر جاتا ہے, اور جو اس کے پاس نہیں ہے یا جو وہ پیچھے چھوڑ آیا ہے وہ اس کی تمنا کرتا ہے. اب میں یعنی اس کی آپ کو چلو مثال تو میں نے دے دی, اس کے لیے ایک لفظ ہوتا ہے نوسٹلجیا. نوسٹلجیا کا مطلب ہوتا ہے کہ آپ فزیکلی تو یہاں رہ رہے ہیں اس پوائنٹ پہ, بٹ یو تھنک اباؤٹ یور پاسٹ, कि यार वो पहले बहुत अच्छा था तो पहले ये होता था तो वो, तो किसी हद तक दुरुस्त भी होता है। ज़रूरी नहीं कि जो चीज़ें माजी में थी वो सारी ही सही हों, बाज़ औक़ात वो गलत भी होती हैं। तो मकसद ये कहने का है कि आदमी जो है वो बाज़ औक़ात कोई ऐसा स्टेप ले लेता है कि उस स्टेप लेने के बाद उसको ये तमन्ना होती है कि काश मैं पीछे चला जाऊं। तो इंसानों को इस तरह की चीज़ें जो है वो पेश आती रहती हैं, तो बाज़ औक़ात ये दुरुस्त होती है सोच और बाज़ औक़ात दुरुस्त नहीं भी होती। तो ये तस्वीर जो है उस एक क्राइसिस की तरफ इशारा कर रही है जिसका कभी कभी इंसानियत को सामना करना पड़ता है।
चले जी, मजमूई तौर पे जो बात आई अब्दुल वाजिद भाई ने भी उसमें अपना हिस्सा डाला, अपने बच्चों को फिज़िकल एक्टिविटीज़ में आप इन्वॉल्व करें, नहीं तो उनकी हेल्थ इश्यूज जो है ना वो आगे जाके आपका एक बहुत बड़ा मैटर बन जाएंगे। दूसरी चीज़ अब्दुल वाजिद भाई ने जो कही, असद भाई मैं सोच रहा था कि वाकईतन ऐसा है कि नेचर जो है ना, नेचर ये बड़ी पावरफुल है और इसके अंदर बड़ी अट्रैक्शन है। वक्ती तौर पे मुमकिन है कि आप इसको इग्नोर कर जाएं, किसी और चीज़ को आप ज़्यादा लाइक करने लग जाएं, ये वक्ती तौर पे होगा, कुछ अरसे के लिए होगा, और फिर एक वक्त गुजरेगा आप फिर जो है ना वो नेचर के करीब होना चाहेंगे, वो आपको अट्रैक्ट करेगी और उसी में आपको फील होगा कि इसमें हेल्थ भी है तो खुशी भी है, तो सब कुछ इसी के अंदर है। इसकी मैं एक मिसाल देता हूँ कि अभी जैसे जो नौजवान नस्ल है, बहुत सारे फैशंस आते हैं कपड़ों के, डिज़ाइनिंग चेंज हो रही होती है, बहुत सारी चीज़ें हो रही होती हैं, लेकिन अगर इस वक्त जो इन है, मुझे नहीं पता इस वक्त 2025 में कौन सा कलर इन है, नए फैशन डिजाइनिंग एक अप्रूव करती है कि ये कलर इस वक्त यूज होगा ड्रेसिंग में, तो फिर आप देखेंगे ड्रेसिंग में उस साल में वो यूज हो रहा होता है, तो मुझे नहीं पता। लेकिन जो भी है, जो डिजाइन चल रहे हैं, जो भी चीज हो रहा है, अगर आप किसी 30-40 साल पीछे या 50 साल पीछे जिसने अपना टीन एज गुजारा हो, जवानी गुजारी हो, उसको जाके दिखाए ना जी आजकल ये चल रहा है, तो मैं 70-80% कम अज़ कम यही एक्सपेक्ट करूंगा कि वो कहेगा भाई ये तो हम करके भी छोड़ चुके, ये तो दोबारा इन हुआ है, ये तो हम कब के भुगता चुके, आज तुम ये बातें कर रहे हो। तो ये सिर्फ ड्रेसिंग में नहीं, बहुत सारी चीज़ों में ये होता है। फितरत से करीब रहें, फिज़िकल एक्टिविटीज़ ना आप छोड़ें ना अपने बच्चों को छोड़ने दें, नहीं तो जवानी में आप पैदल चलेंगे नहीं और बुढ़ापे में डॉक्टर आपको लेटने नहीं देगा, तो फिर आप जॉगिंग कर रहे होंगे। तो बेहतर यही है कि अभी से एक्टिविटीज़ में इन्वॉल्व रहिए ताकि आपकी सेहत भी बरकरार रहे और बच्चों से भी रिश्ता जुड़ा रहे। ये मोबाइल फ़ोन मेरे लिए, आपके लिए, हम सब के लिए, असल में जब भी मोबाइल की बात आएगी ना, जब भी गैजेट्स की बात आएगी, तो बच्चे हमारी टारगेट ऑडियंस होते हैं। हालांकि मैं समझता हूँ बड़ों को भी एड्रेस करना चाहिए कि बड़े भी तो मोबाइल फ़ोन के होकर रह गए ना हम सब।
दोनों ही जाहिर है कि बराबर के शरीक हैं, यानी बच्चों का एक अपना डोमेन होता है और बड़ों का अपना डोमेन होता है। बच्चे जो है वो सेल फोन से वीडियो गेम्स वगैरह या जो भी कर रहे हैं उससे एंजॉयमेंट ले रहे होते।
चलें जी, नेक्स्ट पिक्चर शामिल सिलसिला कर रहे हैं जी। हाँ जी, तस्वीर जो है ना ये वैसे यूं है कि मुस्कुराहट तो आ रही है क्योंकि वो तस्वीर को जैसे ड्रॉ किया गया है उसको देख के थोड़ी मुस्कुराहट आ रही है, लेकिन मेरा ख्याल है इसमें जो पैगाम है वो बड़ा अफसरदगी वाला और जो है ना गमगीन पैगाम है। मुमकिन है आप लोग कोई खुशी का पहलू निकाल लें। असद भाई से शुरू करेंगे इसमें। असद भाई क्या इरशाद फरमाएंगे?
ये भी एक पैगाम है कि हर एक से मदद नहीं मांगनी चाहिए। बाज़ औक़ात मदद करने के बहाने जो कुछ आपके पास होता है लोग उसे भी ले उड़ते हैं। तो हमें ये गौर करना चाहिए कि अगर हम किसी मुश्किल में हैं तो उससे निकलने के लिए ऐसा रास्ता इख्तियार ना करें कि जो थोड़ी बहुत वसत है और थोड़ा बहुत आराम है हम उससे भी हाथ धो बैठें। मिसाल के तौर पर एक शख्स है बेरोज़गार है, तो रोज़गार का हलाल और दुरुस्त तरीका उसे इख्तियार करना चाहिए, किसी ऐसे तरीके की तरफ ना जाए कि पहले तो सिर्फ रोज़गार नहीं था अब टांग भी नहीं है या कोई और उज्व नहीं है। तो बहुत ज़्यादा कॉन्शियस रह के लोगों के साथ मामला करना चाहिए। तो जो पिक्चर है उससे माशरे के एक तबके की, और मैं कहूँगा कि एक बड़े तबके की जो है वो नुमाइंदगी है कि आज भी बहुत सारे लोग प्रॉफिट दिखाकर, नफ़ा दिखाकर, बहुत सारी चीज़ें दिखाकर कि आपका ये मसला हल हो जाएगा, आप ये कर लें तो ये हो जाएगा। तो
اصل میں وہ جو کچھ آپ کے پاس ہے نا وہ بھی ہتھیانا چاہتے ہیں,
باغ دکھا کے آپ کی ٹوکری کے پھل بھی لے جاتے ہیں.
ہاں جی, تو یہ نہیں کرنا چاہیے. اگین میں وہ لفظ نہیں یوز کروں گا, پھر آپ سب مسکراتے ہیں کہ بعض لوگ ہوتے ہیں کہ وہ جو کہہ رہے ہوتے ہیں وہ ریئلسٹک نہیں ہوتا. تو ہمیں ریئلسٹک ہو کر بہت زیادہ غور و فکر کر کے کسی سے مدد لینی چاہیے اور کسی کو اپنی کوئی شے دینی چاہیے.
اللہ آپ کو جزائے خیر دے, آپ رعایت کرتے ہیں. ویسے ہم تو اتنے اسٹیکلی جو ہے نا کوئی آرڈر جاری نہیں ہوئے تھے. بہرحال عدنان بھائی کیا ارشاد فرمائیں گے؟
اگر جینے کی خواہش ہے تو کچھ پہچان پیدا کر.
کیا کیا پہچان پیدا کریں؟
یہ میں بتاتا ہوں جی, پہچان کیا پیدا کرنی ہے. ایک بات, اور دوسری بات یوں بھی کہی جاتی ہے کہ لباس خضر میں ہزاروں رہزن پھرتے ہیں یہاں. تو یہ زندگی کے اندر ہمیں بہت سارے لوگ ایسے ملتے ہیں کہ جو ہمارے بہت خیر خواہ بن کر ہمارے سامنے آتے ہیں, میں تو آپ کو ان کرائسس سے نکالنا چاہتا ہوں, میں آپ کی مدد کرنا چاہتا ہوں, میں آپ کو اس نقصان سے بچانا چاہتا ہوں, میں آپ کے دین کا خیر خواہ ہوں. کہیں دینی اعتبار سے آپ جس ستھرے عقیدے نظریے پر ہیں اس سے آپ کو دور کرنا چاہتے ہیں, صراط مستقیم سے بھٹکانا چاہتے ہیں, دینی اعتبار سے بھی اور دنیاوی تناظر میں بھی دیکھ سکتے ہیں. آپ کے کاروباری فیلڈ میں کوئی شخص آپ کی زندگی میں آتا ہے اور جو اس کا ظاہر ہے وہ بڑا خوبصورت ہے اور آپ اس کا جو ظاہری حلیہ ہے اسی کے ہو کر رہ جاتے ہیں, وہ اندر سے کیا ہے, اس کی آپ کے بارے میں جو گفتگو ہے, جو فیلنگز ہے وہ کیا ہے, حالانکہ آپ اس سے اندازہ لگا سکتے تھے. یہ شخص ظاہر میں آپ دیکھیں ایک سامنے معذور شخص ہے, ایک مصیبت میں مبتلا شخص ہے, یہ اس کو مددگار بن کر اس کی مدد کرنا چاہتا ہے, لیکن اصل مقصد کیا ہے اس کا, اس کے پاس جو ایک چیز اس کے فائدے کی ہے, جو اس کی اصل رقم ہے وہ اس پر نظر ہے, اس کو بھی وہ ہتھیانا چاہتا ہے. ایک ٹانگ سے وہ اپنے بہت سارے کام جو ہے وہ کر سکتا تھا, لیکن اب وہ بیچارہ دونوں ٹانگوں سے محروم ہو گیا. جو اصل اس کے فائدے کی چیز تھی وہی اس سے چرا لی گئی, اور اس کو چرانے کا انداز ڈاکوؤں والا نہیں ہے. تو اس لیے آپ کی زندگی میں آنے والا شخص, آپ یہ نہ دیکھیں دھوکہ دینے والا شخص ڈاکو کے روپ میں آئے گا, یہ ضروری نہیں ہے.
نہیں, بہروپیے بڑے ویل ڈریس ہوتے ہیں.
یہ ایسے ہی ہے, یہ شخص دراصل ایک ڈاکو ہے جو ایک مہذب روپ کے اندر یوں کہہ لے آیا ہے, لیکن اس کی حقیقت ڈاکوؤں والی ہے. تو آپ زندگی میں معاشرے میں جب رہتے ہیں, دنیاوی اعتبار سے بھی, اپنے جو ہے وہ کاروباری زندگی کے اعتبار سے بھی, اور ایسے ہی ایمان اور عقیدے اور نظریے کی حفاظت کے اعتبار سے بھی, صرف ظاہر پر نظر مت کیجئے, وہ کہہ کیا رہا ہے, اس کا مقصد کیا ہے, اس تک پہنچنے کی کوشش کیجئے, تاکہ آپ اپنے ایمان کو بچانے میں بھی کامیاب ہو سکیں اور اپنی دنیاوی جو اللہ کریم نے نعمتیں عطا فرمائی ہیں انہیں بھی بچانے میں کامیاب
جی ہو سکیں. نیک ہوتا نہیں ہر نیک نظر آنے والا, اور ہدایت پہ ہوتا نہیں ہر ہدایت دینے والا. تو بھارت جو عدنان بھائی نے بات کی تھی, میں نے بھی سوچا کچھ نہ کچھ تو کافی ملائی دوں نا, تب آپ شاعر کے اور مصرے پڑھ رہے
کہہ سکتے ہیں
جی, تو میں نے کہنے کی کوشش کی ہے. فراز بھائی, تصویر وہی ہے, پیغام وہی ہے, آپ ہمیں کیا بات بتا رہے ہیں اس پر؟
میں یہ کہوں گا کہ شریف ہونا اور ہے اور بے وقوف ہونا اور ہے, تقوی کچھ اور ہے اور تقوی کا حیضہ کچھ اور ہے. حدیث پاک میں ہے کہ مومن جو ہے وہ ایک سوراخ سے دو مرتبہ نہیں ڈسا جاتا. تو یہ ہے کہ ٹھیک ہے آپ شریف ہیں, آپ اچھے اخلاق والے ہیں, لیکن اس کا مطلب یہ نہیں ہے کہ آپ ہر ایک پر اندھا بھروسہ بھی کر لیں. اور یہ بھی کہا جا سکتا ہے کہ ہو سکتا ہے کہ اس نے ایک پاؤں جو اپنا کٹوایا ہے وہ پہلے بھی اسی طرح کٹوایا ہو, اور دوبارہ اس کے پاس کوئی آ گیا اسی طرح کا بندہ اور اس نے اپنے سابقہ تجربات سے فائدہ نہیں اٹھایا, وہ اس کی دوسری ٹانگ بھی اٹھا کر لے گیا. تو اس لیے جو ہے وہ بندے کو یہ احتیاط کرنی چاہیے.
ٹھیک ہے جی, یہ بڑی پیاری بات کہی ہے آپ نے, اللہ کرے کہ ہماری سمجھ میں آ جائے. عبد الواجد بھائی,
تو جو اسلامی بھائیوں نے پہلے کچھ اشعار پڑھے اسی سے ملتا جلتا کہ دیکھا جو کھا کے تیر کمی گاہ کی طرف,
جی
اپنے ہی دوستوں سے ملاقات ہو گئی. تو کچھ لوگ بڑے دکھی ہوتے ہیں زندگی میں, تو وہ ہر چیز کو نا بس ایسے ہی دوستوں کی طرف ہی منسوب کر کے پریشان رہتے ہیں. دیکھیں مہروز بھائی, یہ تصویر بڑی سادہ سی ہے. مسئلہ صرف اتنا تھا کہ جو سوٹڈ بوٹڈ آدمی ہے نا, یہ اس آدمی سے بیساکھیاں ادھار مانگ کر لے گئے تھے اور اس کے عوض ان کو ایک ٹانگ ادھار دے گئے تھے. تو اب کیا ہوا کہ وہ بیساکھیاں واپس کرنے آئے اور جو ٹانگ انہیں ادھاری دی تھی وہ واپس لے کے چلے گئے.
ٹھیک,
तो इस तस्वीर को इस तरह से भी समझा जा सकता
है। आप देख रहे हैं
जी, इस तस्वीर को इस एंगल से भी समझा जा सकता है। ये एक पॉजिटिविटी की एक्सट्रीम मिसाल है।
बिल्कुल, मैं यही सोच रहा हूँ, हालांकि आपके चश्मा भी लगा हुआ है
जी, और हकीकी जिंदगी से इसका कोई ताल्लुक नहीं है।
ठीक
है, तो ऐसा नहीं है। वाकई वो जो माजूर साहब हैं उनके साथ फ्रॉड हुआ है, उनके साथ धोखा हुआ है और उनको लूटा गया है। तो मैं इन्हीं हजरात की बात को जो है फिर आगे बढ़ाऊंगा कि
पहली बात मानी जाए या दूसरी।
जी वो दैट वाज इन लाइटर मोड।
ओके, जज़ाकअल्लाह।
वो सिर्फ एक लाइटर मोड में थी, लेकिन हकीकत यही है, मोमिन जो है वो एक सुराख से दो दफ़ा नहीं डसा जाता। तो हर आदमी पर हमें यकीन नहीं करना चाहिए। बहुत से फैसले ऐसे होते हैं जो बहुत सोच समझ कर करने होते हैं और हर एक से मदद नहीं लेनी चाहिए।
ठीक है, बड़ी प्यारी बात की आपने, लेकिन जो बेसाखियाँ ले रहा है उसको आपने बिल्कुल ही मजलूम बना दिया है और बेकसूर बना दिया। मैं यहाँ पर अर्ज़ करूँगा कि बाज़ औक़ात इंसान ऐसी नागन को पाल लेता है कि जो सोने का अंडा तो दे रही होती है लेकिन साथ में जहर भी उगल रही होती है, और क्योंकि कुछ ना कुछ मनफियत होती है तो इंसान उसे कंटिन्यू करता है। तो मैं ये अर्ज़ करना चाह रहा था कि फराज़ भाई ने ज़रा सा जो है वो उसको मुखातब तो किया है कि भाई ख़ुद भी अपने ऊपर भी गौर करें कि आपके साथ ऐसा क्यों हो रहा है। तो मैं भी यही कहना चाह रहा हूँ कि जो मदद ले रहा है बाज़ औक़ात उसकी नज़र सिर्फ उस पीस पर होती है केक के जो उसे मिल रहा है, उसे इससे गरज नहीं होती कि इसके बदले में मुझे क्या क्या कुछ देना पड़ जाएगा या मुझे क्या क्या नुकसान हो सकते हैं। बास खैरख्वाह होते हैं वो कहते हैं, तो एक पुड़िया के लें, एक खुराक दवा, हमसे एक खुराक दवा लें फिर शेर चीनी खा लें, आपकी शुगर को कुछ नहीं होगा। और ऐसे अनजान लोग, ऐसे नादान लोग आपको मिल जाएंगे जो सुबह दोपहर शाम पुड़ियाँ खाते हैं और उसके बाद गुलाब जामुन रसगुल्ले और सब चीज़ें खाते हैं और फ़ख्र से बताते हैं हम वो पुड़िया खा लेते हैं, और तीन दिन के बाद वो स्ट्रेचर पे जो ना हॉस्पिटल पहुंच रहे होते हैं।
ये वाली कैफियत होती है,
फिर यही वाली कैफियत होती है। तो इसमें सिर्फ वो साइड असद भाई के जो कुछ गलत कर रहा है वो तो यकीनन गलत है, 100% गलत, लेकिन ये साइड जो जानते बूझते देखते सुनते और बाज़ औक़ात तो लोग समझा रहे होते हैं कि भाई आगे कुआं है पीछे खाई है पोछ के नाखून लो, लेकिन ये कहता आपको पता ही नहीं, मेरा दोस्त अलग है, मेरा डॉक्टर जो है ना वो आम डॉक्टर की तरह नहीं है, मेरा हकीम आम हकीमों की तरह नहीं है, और मेरा प्यारा तुम्हारे प्यारों की तरह नहीं है, मेरा प्यारा थोड़ी धोखा देगा। फिर जब वही धोखा देता है तो हाल इससे भी बदतर होता है, इसने तो सिर्फ टांगे काटी है वो हाथ भी काट के जाता है और साथ पे मुंह पर टेप और आंखों पर टेप भी बांध के जाता है। तो ये मैं थोड़ा सा यूं हो गया हूँ कि माशरे की बहुत सारी चीजें इस वक्त जहन में इस तस्वीर के साथ साथ गर्दिश कर रही हैं, और आप भी समझ
जी कितना प्यारा उसूल है। मुसलमान की शान ये होनी चाहिए कि ना वो नुकसान दे ना नुकसान उठाए।
सुभानअल्लाह, क्या बात है। सोच समझ के फैसले कीजिए, अपनी ज़िंदगी के फवाइद जो हासिल हो रहे होते हैं बाज़ औक़ात उनकी बड़ी भारी कीमत अदा करना पड़ती है। तो ऐसे फवाइद से अल्लाह पा अपनी पनाह में रखे जो हमारे दुनिया के मुस्तकबिल को ख़राब करें और बिलखसूस आखरत के मुस्तकबिल को ख़राब करें। दो टकों के लिए, जी हाँ, लेकिन दो टकों के लिए अपनी आखिरत को दांव पे लगा देना और किसी की ऐसी जगह पे शरीक हो जाना जहाँ पे अकीदे का फसाद हो रहा है, जहाँ पे ईमान ख़तरे में पड़ रहा है, और ये समझना कि नहीं जनाब कुछ नहीं होता, तो फिर हो जाता है, हो जाता है। अल्लाह पाक हमें अपनी हिफाजत में रखे, हमारे ईमान की हिफाजत फरमाए, हमारी जान की हिफाजत फरमाए। अल्लाह पाक आपको भी बरकत नसीब फरमाए। मदनी चैनल के प्रोग्राम तो एक के बाद दूसरा जारी है, हमारा भी प्रोग्राम जारी है, इंशाल्लाह अपने वक्त आइंदा भी आएगा। अपने कमेंट्स भी कर सकते हैं आप जो नंबर आ रहा है इसके ऊपर, और कोई पिक्चर अगर आप समझते हैं ऐसी है कि जिसको हमारे प्रोग्राम में शामिल होना चाहिए तो आप नंबर मुलाहिजा फरमा रहे हैं इस नंबर पर आप हमें व्हाट्सअप कर दें, मुमकिन हुआ तो इंशाल्लाह आपके शुक्रिया के साथ हम प्रोग्राम में शामिल करेंगे। देखते रहिए मदनी चैनल। सल्लु अला हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
आपकी राय क्या कहते हैं, आपकी राय क्या कहते हैं, आपकी राय क्या कहते हैं।